नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृंखलामा मैले गम्बु शेर्पाको आत्मकथा फर्किएका पाइलाको छैठौं श्रृंखला लिएर आइपुगेको छु। यसको पाँचौं श्रृंखलासम्म मैले गएको साता वाचन गरेर पृष्ठ 177 लगेर रोकेको छु। गम्बु शेर्पाको आत्मकथा फर्किएका पाइला यो 2021 सन् अर्थात 2078 सालमा प्रकाशित भएको पुस्तक हो। हिमालयन डिजाइन एण्ड प्रिन्टिङमा प्रिन्ट भएको यो पुस्तकलाई पशि शेर्पा ट्रस्ट नेपालले बजारमा ल्याएको छ। यसको आज छैठौं श्रृंखला वाचन सुनाउँछु पृष्ठ 178। ठुलोमामाको खाट ओछ्यान त्यही थियो। बेरुका म र धनवीर बाहिरै सुत्यौं। मामाको तिनै बोल्न नजान्ने छोरा अनेक कुरा देखाएर हँसाउँथे। भोलिपल्ट मैले घर वरपर राम्रोसँग हेरेँ। खोलामा मान्छेहरू टन्नै दिशा पिसाब गर्न गएका देखिन्थे। हामी पनि त्यही खोलामै हातमुख धोएर घर आयौं। मामासँग कोदारी जाने कुरा गरे। बिहान 7:30 बजे हामी कोदारीको गाडी चढ्यौं। त्यही डल्ले मिनी बस थियो। यसमा फरक के थियो भने त्यतिखेर चामलका बोरामा बसेर गएका थियौं, अहिले सिटमा बसेर गएका थियौं। ओहो, कोदारी पुग्दासम्म मेरो त सातै गयो। बाटो भिरै भिर थियो। खोला खोच र अनौठा अनौठा ढुङ्गाले गर्दा बाटो साँगुरो लाग्यो। कति ठाउँमा गाडी त खोलामै खस्ला जस्तो लाग्थ्यो। अत्यन्तै साँगुरो बाटामा गुडेको थियो गाडी। म भिरपट्टि नै थिएँ। साह्रै डरलाग्दो बाटोमा गाडी चढ्नु भनेको आधा मुटु हुँदो रहेछ। म त कतिचोटि आँखै चिम्लन्थे भिर खसिरहेको जस्तो देखेर। बिहानको 10 बजेतिर हामी कोदारी पुग्यौं। माइला मामासँग भेट भयो। गाउँमा मामाको नाम सेरा थियो, अचेल उहाँ छिरिङ नामले चिनिनुहुन्छ। मामा बीचबीचमा मेरो कुरा सोधिरहनुहुन्थ्यो, म बिस्तारै बिस्तारै जवाफ दिइरहेको हुन्थे। मामा पनि मेरो कुराले अत्यन्तै दुखित हुनुभएको थियो। उहाँले आफूलाई पीर परेको कुरा बेला बखत आफ्नो बोलीमा देखाइरहनु भएको थियो। मामाले पढ्नै पर्छ, पढाइ छोड्नुहुन्न भन्ने कुरा मलाई राखिरहनु भयो। मामाले मलाई पढाइ नछोड भन्ने कुरा गरिरहनु भयो। मैले पढिरहेको छु भनेर बताएँ। धनवीरले पनि गम्बुले पढिरहेका छन् भने। हाम्रा कुरा सुनेर मामा हाँसिरहनु भएको थियो। मैले फेरि पनि घरको अवस्था, साना साना भाइहरूको भविष्य आदिका निम्ति मैले पढ्नुभन्दा पनि कमाउनु पर्ने कुरा गरेँ। काम गर्नै पर्छ, मैले मामालाई आफ्ना तर्क राखेँ। मामा पढ भन्ने, म काम गर्छु भन्ने एक खालको तर्क भइरह्यो। उहाँ अनेक कुरा देखाएर नपढी नहुने भन्नुहुन्थ्यो, म पनि अनेक कारण देखाएर काम नगरी नहुने बताइरहन्थे। चिया खाएपछि मामाको साथी समेत भएर हामी पुल पारी गयौं। बाटाभरि गफ गर्दै गयौं। मामाले अघि मलाई भनेको कुरा यहाँ पनि सुनाउनु भयो। मामाका साथीले पनि पढ भनेरै जोड गर्नुभयो। मेरो त पढेर डाक्टर बन्ने इच्छा थियो नि, तर त्यो पुरा हुने सङ्केत कतैबाट देखिएन। यता गाउँमा भाइहरू बिजोको हालतमा थिए, यो कुरा मामा बुझ्नुहुन्न थियो। पुलमाथि चिनिया प्रहरीहरू पुरै ध्यान दिएर बसेका थिए। ती प्रहरीको अनुशासन देखेर म छक्क परे। आँखासम्म नहल्लाएर बसेका देखिन्थे उनीहरू, अत्यन्तै फुर्तिला, चनाखा र अनुशासित। पुलभरि पसलै पसल थिए। पुल पारी लुगा जुत्ता ब्ल्याङ्केट रक्सी रङ्गीचङ्गी गुडियाले भरिभराउ थिए। पसलमा भित्र बाहिर आइमाई थिए। ती सबै चिनिया आइमाईहरू थिए। सुकिला पातला र गोरी चिनिया आइमाईहरू साह्रै जाँगरिला र फुर्तिला देखिन्थे। आउने आउने राम्रो राम्रो नेपाली साउनी, ती उभिएका गोरीहरू कराइरहेका थिए। आउने आउने राम्रो राम्रो सस्तो सस्तो दिनेछ। सबै चिनियाहरूले ग्राहक बोलाउने शब्द एउटै खालका थिए। उनीहरूको बोली सुनेर खुबै हाँसो उठ्यो। चिनिया आइमाईहरू अत्यन्तै राम्रा, सफा र साह्रै जाँगरीलाई देख्दा म छक्क परे। कतिले घुँडासम्म सेता तिग्रा देखिने गरी लुगा लगाएका देखिन्थे। हामी उनीहरू नजिक पुग्दा फेरि बोलाए, आउने 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 नेपाली साउजी आउनेछ, सस्तो सस्तो दिनेछ, सबैले त्यही भन्थे। उनीहरूको एकै खालको बोली सुनेर म दङ्ग परे। पसल पसल चहार्दै हामी हिँडिरह्यौँ। चाइनामा टेक्न पाइयो भनेर धनवीर खुसी थिए। बजार सानो थियो, यसो 10-15 मिनट हिँडेपछि सकिन्थ्यो पुलपारीको चिनिया बजार। मामाले भन्नुभयो, ब्ल्याङ्केट भोलि किनौला। हामी फेरि अघिकै बोली सुन्दै फर्क्यौँ। चिनी आइमाईहरू त्यसै गरी कराइरहेका थिए, आउने आउने सस्तो दिनेछ, नेपाली साउजी आउनेछ। एक दुई ठाउँमा सामान यसो हेऱ्यौँ पनि मामाले नछो नछो भन्नुभयो, छोयो कि किनिहाल्नुपर्छ फेरि। मामाको कुराले हामी सतर्क भयौँ। हामी 30-40 मिनट बजार घुमेर पुलतिर आयौँ। लिपिङ बजार सर र मैले हेरेँ, यो त खोलाको छेउमा भित्तामा टाँसिएको रहेछ, भिरै भिर र ढुङ्गेनी चेपमा बसेको रहेछ। छेउमा ठूलो भोटेकोसी गडगडाएर बगिरहेको थियो। उत्तरतिर माथि चीनको खाजा बजार भित्तामा झलझलाएको देखिन्थ्यो। चरिहाल्ने खालका ठुल्ठूला पत्रे टुङ्गिनीहरू पश्चिमपट्टि देखिन्थे। हेर्दै मनै कामले डाँडाहरू थिए। हावा जतिखेरै लाग्थ्यो हुर्र हुर्र, हावा लागेर डाँडाबाट ढुङ्गा खसेर घरमा खस्छन् भन्थे मान्छे। अलिअलि घाँस उम्रेका काला चट्टानीको ठाडो भिरको चेपमा बसेको रहेछ लिपिङ बजार। भिरमा ढुङ्गामा जिङरिङ्ग परेका रुखहरू थिए। कति ठाउँमा ढुङ्गाको खातै खात झरेका देखिन्थे। भिर खोपेर बाटो बनेको थियो। भोटेकोसीको चर्को गर्जनी लिपिङ सङ्गीतमय लाग्थ्यो। खोलाको बेग साह्रै धारिलो थियो। खोलातिर अलिक फराकिलो देखिन्थ्यो। खोलादेखि नै जग उठाएर घर बनाएको देखिन्थ्यो। लिपिङ बजार साह्रै विकट डरलाग्दो र विकास गर्न नमिल्ने खालको ठाउँ देखेँ मैले। साना साना काठे घर पहाडका भित्तामा टाँसिएका देखिन्थे। धनवीरले भने, तातो पानी नुहाउने होइन? मैले तातो पानी नुहाउने कुरा मामालाई भने। मामाले जाउँ भनेपछि हामी गाडीमा सुर र झऱ्यौँ तातो पानी। धारा भएन र गाडीले रोकिदियो। बिस्तारै तातो पानीको कुण्डतिर ओर्ल्यौँ। खोलातिर झर्दा मन डरायो। सातो जाने खोजतिर ओर्ल्यौँ। कुनै रोकिने आधार नभएको भिर र पहरो हेर्दा मन चिसो हुन्थ्यो। खोलाको तेजिलो धारले हिर्काएर पहाडको चेपसँगै बाटो गएको देखिन्थ्यो। कति ठाउँमा त खोलाले बाटै स्वात्तै तानेको देखिन्थ्यो। अनौठा ढुङ्गा र चट्टानले तातो पानी पुगुन्जेल मन अत्तालिरह्यो। म डराई डराई पाइला सार्दैछु। धारा पुग्न 6 मिनट लाग्यो। अघि बसका खलासीले भाडा लिएनन्, नेवार थिए उनी। मामाले गाडीलाई चिन्नु भएको थियो होला। गाडीबाट ओर्लिने बित्तिकै नुहाउन जाने बाटोतिर काँडे तिरको सङ्केत थियो। हामीले साबुन भित्री लुगा र रुमाल किन्यौँ। सिँढी सिँढी हुँदै चढ्यौँ। धारा पुग्दा आमाबारे सुनेको कुरा एकाएक मनमा आयो, आमाको सम्झना आयो। मलाई धारातिर हेर्नै डर लाग्यो। पूर्वतिर पुरुष र पश्चिमतिर नारीहरू नुहाउने व्यवस्था मिलाइएको थियो। मैले बिस्तारै सबैतिर हेरेँ। मेरो मनमा पुराना कुराहरू खर्रा आए। धनवीरले डाकेपछि म उनीतिर फर्केँ। आमाले नुहाएको धारातिरै पो म टोलाएछु। मैले आमा देखेँ यताउता। उहाँले कतैबाट हेरिरहनु भएको मेरो मनले अनुमान गर्यो। नुहाएर लुगा फेर्ने व्यवस्थित ठाउँ रहेछ। मैले गाउँमा काठमाडौँमा पनि यति राम्रो र सुविधाजनक ठाउँ देखेको थिएन नुहाई धुवाई गर्नको लागि। धाराको टुप्पोमा मन्दिर थियो। त्यहाँ घन्टीहरू थिए, फूल चढाइएको थियो। तन्वीर पसिसकेछन्। मैले 5-6 धाराहरू पनि देखेँ। म डराई डराई पसेँ। तातो पो छ कि भन्दै पसेँ। तातो पानीमा नुहाएँ। नुहाएर लुगा फेरफार गरे। त्यसपछि उकालो चढेर घन्टी बजाए। मन्दिरको खल्तीमा निचोरेर हालेको चिसो कट्टु थियो। सिँढीले बनेको उकालो थियो। मैले त्यतिखेर 400 पटक जति तल हेरेँ आमा दिवंगत भएको सम्झेर। आमा यही तातो पानीमा नुहाएर गए लगत्तै बित्नु भएको थियो। आमासँग यो तातो पानी कुण्ड भावनात्मक रूपमा जोडिएको थियो। त्यही भएर म नुहाएर आए पनि यही धारा, यो कुण्ड, यो मन्दिर क्षेत्रसँग मेरो मन गाँसिरहेको थियो। आमाको आत्मा यतै कतै होला कि जस्तो मलाई लागिरहेको थियो। म जताततै आमा नै आमा देख्थेँ। तन्वीरले बजार घुम्ने मन गरे। दिन उज्यालो थियो। केही समय बजारतिरै घुर्यौँ। तातो पानी बजार पनि साँगुरो र अत्यन्तै जोखिमयुक्त लाग्यो। साँगुरो ठाउँमा बसेको थियो बजार। गुजमुज्जे घरहरू थिए। आफ्नै शैलीमा बजार घुम्यौँ। ठाउँ ठाउँमा सूचना पाटीहरू पढ्थ्यौँ। अलिक तल पुगेर तेर्सो हेर्थ्यौँ। बजार हेर्दै रोकिँदै फेरि बिस्तारै हिँड्दै गइरहेका छौँ। बजार सकिने बेला विद्यार्थीका हुल देखिए। स्कुल छुट्टी भएको समय भएर होला। कुनै बेला म पनि यसै गरी हुलमा हिँड्थेँ। तर अहिले मेरो अवस्था फरक थियो। मामाको घर जाने हिँडेर जाउँ कि जस्तो लाग्यो। नजिकै भएकाले पनि हिँड्न मन भएको होला। तैपनि एकछिन गाडी कुर्यौँ। गाडी कुरेका कति मान्छेहरू पनि हिँडेरै गए। कोदारी पुग्न कति लाग्छ? 10-15 मिनट, एकजनाले उत्तर दिए। उनीले फेरि सोधे, पहिलोचोटि आएको हो? होइन, दोस्रोचोटि, मैले भनेको थिएँ। कोदारी कसकोमा जाने भाइहरू? मैले भने लामा छिरिङकोमा जान लागेको। तीन चार मिनट पछि गाडी आयो तर पूरै भरिभराउ भिड असाध्यै थियो। छतमा पनि खुट्टा हाल्ने ठाउँ थिएन। कोचाकोच गरेर गाडी चढ्यौं। भित्र पछिपछि खोला पनि देखिएन। हेर्नै नसकिने गरी मान्छे उभिएका थिए जतासुकै। पहिला पनि मैले राम्रोसँग हेरेको थिएन, यो पटक पनि राम्रोसँग हेर्न पाइनँ। बाटोमुनि प्रायः घर देखिन्थे, काठे घर थिए धेरै जसो, तीन चार ढुङ्गाका थिए अरू दुई चार इँटाका पनि। मामा घर पुग्दा बहिनीसँग भेट भयो, तीन चार वर्षपछि उसलाई देख्न पाएको थिएँ। बहिनी अघि नै छेउमा बसेर काम गर्दै थिए, माइजू र अरू महिलाहरू गफ गर्दै खाइपिई गरिरहेका थिए, मामालाई देखिनँ। मामा खोइ त, मैले सोधेँ। माइजूले मामालाई गाली गर्न थाल्नुभयो। मैले बहिनीलाई चिनाएँ धनवीरसँग। बहिनीलाई भेटेर मेरो मन पग्लियो, मलाई रौँ रौँ भयो। बहिनीले खास वास्ता गरिन्। मलाई लामो समयपछि बहिनी देख्न पाएको एउटा फरक खालको खुसी लाग्यो। त्यो बेला बहिनीको उमेर 11-12 वर्षको थियो। माइजू र उहाँका छिमेकी साथीहरू कुरा गरिरहनु भएको थियो, उहाँहरू हाँस्दै मस्तले पिइरहनु भएको थियो। एउटा गाडी आयो, होटल नजिकै घ्याच्च रोकियो। गाडीबाट मामा ओर्लेर आउनुभयो। मासुको एक पोका र अरू तीन चार अन्य खानेकुराको झोला थिए। के गरेर बसेको महाराजज्यू, के गरेर बस्छौ, रातै हुने गरी बिताउनु पर्ने। माइजू रिसाउन थाल्नुभयो। मामा ढिलो आउनु भएकोमा उहाँले गाली गरेको सुने। त्यो बेला मलाई माइजू र सानीमा एकै लागे, बुबा र मामा एकै लागे। मामामा एउटा कुरा अलिक फरक थियो, माइजू जतिसुकै रिसाए पनि मामाले के कुरा सुनाएर हँसाइहाल्नुहुन्थ्यो। अघिदेखि रिसाइरहनु भएकी माइजू अन्त्यमा हाँसी छोड्नु भयो, नकरा रन्डा। माइजूले मामालाई माया गरेर भन्ने रन्डा शब्द रहेछ। मामाले फक्काइ छोड्नुभयो माइजूलाई। बहिनी होमवर्क गर्न थाली, हामी डराइरहेका थियौँ मामालाई कुरा पुर्याएको आरोप नलागोस् भनेर। खोलाको गर्जन एकहोरो छ, चर्को खोलाको स्वर कोठाभित्रै आएको छ। झ्यालबाट खोलातिर हेरे, खोलैबाट टेको लगाएर घरहरू ठडिएका छन्। खोलैमा पो घर छन् कि जस्तो मलाई लाग्यो। यता माइजू र मामाको गाली र चर्काचर्की हुँदै थियो। मामाको चुप लाग्ने स्वभाव छ, उहाँ माइजूसँग बनाबन गरेर जुझ्नुहुन्नथ्यो। माइजू सबै कुरा भन्नुहुन्थ्यो। मामाको सहनशीलता असाध्यै मन पर्यो मलाई। मामा र आमामा धेरै फरक रहेछ। मामा नरिसाउने शान्त स्वभावको हुनुहुन्थ्यो, सहन सक्ने कम विशेषता थियो आमाको, अलिक छुच्ची हुनुहुन्थ्यो। चालचलन सिकाउने व्यवहारिक ज्ञान दिने गर्नुहुन्थ्यो आमा, मनीदेखि बुझक्की हुनुहुन्थ्यो। तर मामाले लामा पढ्नुभएको थियो, उहाँले धेरै ज्ञान आर्जन गर्नुभएको। माइजू चाहिँ खालि फन्किने गर्नुहुन्थ्यो। आमा त कतिसम्म हुनुहुन्थ्यो भने कसैले तातो चियाको आवाज सुरुप पारिहाले त्यसो नगर्न सम्झाइहाल्नुहुन्थ्यो। आमाका सबै कुरा कडा थिए, हात पनि चल्थ्यो मुख पनि। जिरीमा एकपटक आमाले राम्रै पिट्नुभएको छ मलाई। सरले यो कुरा देखेर पुलिसकोमा लैजान्छु भन्नुभएको थियो। त्यति कडा आमाको भाइ यति नरम यति शान्त थियो, म छक्कै पर्थेँ। मामाले मलाई फकाएर निकै खेप यतै पढ भानिज भन्नुभयो, तर मैले यता बस्ने मनै गरिनँ। मैले एक साँझ मामालाई 10,000 रुपियाँ दिने कुरा गरेँ, घरमा लगेर बुबालाई दिनु। मैले त्यसरी घरका लागि खर्च दिने भएपछि म काठमाडौँ कसरी पुगेँ भनेर मामा माइजूले चासो राखेर सोध्नुभयो। मैले सबै कुरा बताएँ। मामा माइजू रक्सी तताएर खाइरहनु भएको थियो। मैले घर छोडेर अनेक दुःख खेप्दै काठमाडौँ पुग्दाको कथा सुनाएपछि मामा निकै दुःखी हुनुभयो। भिनाजुलाई के भन्ने खोइ, हात चिलाएर आउँछ। मामाले मुरमुरीलाई बुबाप्रति रिस पोख्नुभयो। आफ्नो जिम्मेवारी र कर्तव्यबाट बुबा भागेको भनाई मामाको थियो, केटाकेटीलाई बिचल्ली पारेको भनेर मामाले अत्यन्तै खिन्नता पोख्नुभयो। माइतीले त्यत्रो सम्पत्ति दिएको भए पनि आफ्नो दिदीको दुःखद निधन र भिनाजुले व्यवस्था गरेकोमा साह्रै चित्त दुखाउनु भयो मामाले। गाई बाख्रा मनज्ञ माइतीले दिएथे आमालाई। आमाले माइतीबाट धेरै सम्पत्ति पाएको त्यतिखेर पनि मामाको मुखबाट मैले सुने। मामाले त्यो बेला पनि भन्नुभयो, यतै पढ अब नजाऊ। मामाले पटक पटक मलाई कुरा सुन भन्नुभयो, जान मन नभए पनि बस्नलाई पनि आँटा आएन। माइजूको व्यवहार एकातिर त्यस्तो, अर्कातिर बहिनी पनि त्यहीँ बसेर पढिरहेकी थिए। म मन नगरी नगरी पनि मामालाई काठमाडौँ जान्छु भनिरहेको थिएँ काम गर्नको लागि। तिम्रो बाउले यो जग्गा बेचेका छन्, तामाङलाई बेच्न खोजेथे तर हामीले किनेका हौँ। कुनै समय गम्बाउले फर्काउलान् भनेर हामीले किनेका छौँ, पछि गाउँ फर्केर किन्नु। म लामा पढिरहँदा ठुली आमाले भन्नुभएको थियो, मलाई उहाँले चार पाँच पटक भन्नुभएको थियो, म जिरीबाट पर्से पुगेर बिरामी हुँदा ठुली आमाकोमा छँदा यो कुरा सुनेको थिएँ। 20,000 35-40 रोपनी जग्गा बुबाले बेच्नु भएको रहेछ। जिल्ला सदरमुकाम जाने मुख्य गोरेटो छेउको जमिन बुबाले अन्धाधुन्ध बेच्नु भएको थियो। बारीमै तोङबा रक्सी बनाएर बेचे पनि त्यो सेन्टरको ठाउँ थियो। दाउरा पानी घाँस वन सबै छोडेर बुबा सानिमाको माइतमा बसिरहनु भएको थियो। हाम्रो मूल घर चाहिँ वाङडु बाबुलाई 10,000 बन्दकी दिनुभएको रहेछ। मैले त्यो कुरा थाहा पाएपछि सुनमाथि हामी बसेका रहेछौँ, डोको खोज्न गाउँबाट बाहिरेछौँ भन्ने लाग्यो। मलाई लामा पढ्दा गाउँको सबै बेचेर र बन्दकी राखेर गएकोमा अत्यन्तै पछुतो लाग्यो। बुबाको मूर्खाइ देखेर मन रुन्थ्यो मेरो। मलाई त्यो बेला 1,00,000 कमाएर आएपछि सबै घर जग्गा फर्काउन सकिन्थ्यो जस्तो लाग्यो। मेरो सोच नै त्यही थियो, 1,00,000 कमाएपछि म यो घर जग्गा एक न एक दिन फर्काउँछु। खास गरी दुई भाइहरूको बिजोग देखेर पनि धन कमाउने सोच मेरो मनमा सधैँ लाग्थ्यो। भाइ बहिनीहरू सँगै राख्ने मेरो सोचाइ थियो। आफ्नो पढ्ने डाक्टर हुने सपना मैले अरू भाइ बहिनीमा हेर्न थालेको थिएँ। भाइ बहिनीको प्रगतिमा मेरो सपना पूरा हुने ठानिरहेको थिएँ। यी सबै कुरा जोडेर मैले माइला मामालाई पनि सुनाएँ। म यहाँ बसेर पढ्न नचाहेको यो कारण हो भनेर मामालाई बताएँ। कमाएर त्यो चौरी खर्कको घर उकास्ने मेरो मुख्य सपनाबारे बताएँ। फेदी पर्सेबाट बुबाको आफ्नो मूल थलो चौरी खर्क फर्काउने आफ्नो सपना रहेको योजना पनि सुनाएँ मामालाई। मामाले त मलाई पढ्न नचाहेको भान्जाको रूपमा हेर्नुभएको रहेछ। सबै कुरा सुनेपछि उहाँले नै भन्नुभयो, त्यसो भए ड्राइभर बन, खलासी काम सिक। रातभरि गफ गर्दा 11 सुत्यौँ हामी। जति रात गहिरिँदै गइरहेथ्यो उति नै खोलाको गर्जन चर्को सुनिँदो रहेछ। मलाई धेरै बेरसम्म निद्रा परेन। एकातिर घरको कुरा, भाइहरूको दुःख, आफ्नै समस्या, मेरो मनमा पनि खोलाको गर्जन जस्तै अनेक खालका छालहरू भरिएका थिए। धनवीर भन्थे, तँभन्दा म बढ्दा दुःखी छु। दुःख पाउनु र टुहुरो हुनुमा फरक रहेछ, हरेकलाई आफ्नो दुःख ठूलो लाग्दो रहेछ। धनवीर टुहुरो थिएन। वास्तवमा हामीलाई त्यो गाउँबाट विस्थापितै गर्न खोजिएको देखिन्थ्यो। हामीलाई अन्त अन्तै अल्मलाएर त्यो जग्गा 2-3 बेच्न लागिएको थियो। घाँसपात, दाउरा, वन, गुम्बा, खेतीपाती सबै कुराको आकर्षणले त्यो सम्पत्ति हामीबाट खोज्ने योजना देखिन्थ्यो। उहिलै उठीबास पारेर व्यापार गर्न खोजिएको थियो। मैले यी सबै कुरा मामालाई भने। मैले मामालाई सबै कुरा बताएर 16,000 खर्च बुबाका निम्ति दिनु भनेर भने। पछि 10,000 मात्र पठाएँ। मामाले त त्यो पनि नपठाउनु भन्नुभएको थियो, तर मेरो मन मानेन। भाइहरू सम्झेर 10,000 पठाएँ। रातभर खोला कराएर सुत्नै सकिनँ। मनमा ड्राइभर बन्ने अर्को चिन्ता पनि थपियो। अरू निकै कुरा सम्झे। आमाको काजक्रियाबारे सम्झना आयो, बहिनी पढाउने, भाइहरूको खर्चबारे सम्झना आयो, माइजूले थिचेर बोलेको कुरा पनि ख्याल आयो। उज्यालो भएपछि म ढिलै उठेँ। बहिनी बोलिनँ, ऊ आफ्नै हिसाबले स्कुलको तयारीमा थिए। खाना खाएर बहिनी स्कुल गई। सफा ड्रेसमा ऊ स्कुल गएको देखेर साह्रै खुसी लाग्यो, मनै उज्यालो भयो। जिरीको जस्तो पालुङ, सिस्नो, सिमसाग र बोगडाको चामलको भात त यहाँ खानु परेको छैन। च्यातिएको र फाटेको लुगा लगाउनु परेको छैन। राम्रै खाना राम्रै लाउन र राम्रै विद्यालय पढ्न पाएकी छ बहिनीले भन्ने सम्झे। मनमनै मामाप्रति कृतज्ञ भए। बहिनी आफ्नै साथीहरूसँग गफ गर्दै गएको देखेर म रमाएँ। मनै आनन्दित भयो। बहिनीको प्रगति देखेर अरू सबैतिरको दुःख बिर्सन्थे। उसको पढाइ र सुखले म अन्य सबै असजिलो र अभाव भुल्थेँ। मैले मामालाई भने, म खर्च पुर्याउन मात्र आएको, भोलि फर्कन्छु। पर्सि जानु, भोलि होइन, मामाले भन्नुभयो। त्यसपछि हामी पनि पर्सि जाने भयौँ। उसिनेको आलु खायौँ त्यो बिहान। अरू दुःख सुखका कुराहरू भने। बिहान हामी खाना खाएर काठमाडौँ फर्किने तयारीमा बस्यौँ। झोला ब्ल्याङ्केट साथै बोकेर पुरा तयारी साथ बसेका छौँ। बल्ल तल्ल 11 बजीतिर गाडी आयो। गाडीमा सामान हाल्यौँ। ड्राइभर मामा त पुरा झिल्के भएर ज्याकेट लाएर बसेथे गाडीमा। पछाडिपट्टि शेर्पिनीहरू र अरू दुई चारजना युवती थिए। हामीले पछाडि सामान राखेका थियौँ। ड्राइभर मामा बजार आएपछि मिनीटाटा झन् बेतोडले कुदाउँथे। उनको हँकाई अचम्मको थियो। तातो पानी 10 किलो 12-20 भएर गाडी आयो। तातो पानीमा गाडी रोक्न मन थियो, तर ड्राइभर मामालाई कसरी भन्नु? काङ्ग्रेस नेता महेश्वर श्रेष्ठको गाडी रहेछ। 12-20 बीचमा गाडी रोकियो। तारा छेउमा रोकेको गाडीको सौबारे कुरा भयो। राति 9 बजे हामी कोठामा पुग्यौँ। साथमा 3 ब्ल्याङ्केट बोकेर गयौँ। कोठामा पुग्दा सिरियल हाफ भएको रहेछ। सबै कल्याङमेल्याङ गरिरहेथे। 4 दिनपछि म कारखाना पुगेको थिएँ। मैले ड्राइभर मामालाई दिदीहरूसँग चिन्जानी गराएँ, भिनाजुसँग पनि चिनाएँ। दिदीहरू गुपचुप रहनुभयो। मामा र भिनाजु दुवैजनाको कपाल एउटै स्टाइलको थियो। दुवैको एकै पाराको कपाल देख्दा रमाइलो लाग्यो। ड्राइभर मामा राति फर्किए। मामाले सबैलाई फोन नम्बर दिए, अरूको नम्बर पनि लिए। बन्सेको मित मामा र सोल्टिनी सोनामको चिनाजानी त्यति नै खेर भयो। त्यो रात निकै गफगाफ भयो। रामायण सिरियलको चर्चा निकै बेर भयो। ड्राइभर मामा गएपछि टिभी हेर्न अन्यत्रका पनि मान्छे आएका थिए। मैले साइली दिदी भिनाजुलाई धनवीर र मैले भएर ब्ल्याङ्केट देखायौँ। ब्ल्याङ्केटको मूल्य सुनेर दिदी भिनाजु छक्कै पर्नुभयो। साह्रै सस्तोमा पाएका थियौँ हामीले। रातो र निलो बुट्टा थियो मैले ल्याएको ब्ल्याङ्केटको। मेरो चाहिँ अरूले मन पराए। मैले खासा तातो पानीबारे सबैलाई बताएँ। अझै थपी थपी सुनाएको थिएँ। खासाबारे पनि सुनाएँ, मामा माइजूबारे पनि सुनाएँ, निकै बढाइ चढाइ कुराहरू सुनाएँ। मेरो कुरा सुनेर सबैजना दङ्ग परे। राति मैले दाबा र जितेला चक्लेट दिएँ। उनीहरू निकै खुसी भए। जिते आफ्नो स्कुलका कुराहरू मलाई सुनाउँथ्यो, म पनि आफ्ना कुराहरू उसलाई सुनाउँथेँ। जिते बेलुका होमवर्क गर्दथ्यो, म उसका किताब पढेर आफ्नो पढ्ने इच्छा पूरा गर्दथेँ। मैले प्राइभेट परीक्षा पनि दिएँ। 6 नपढेरै कक्षा 7 परीक्षा दिएँ फुलबारी स्कुलमा। मैले त्यो बेला जितेको किताब पढेर निकै जान्ने भएको थिएँ। हप्तामा 2-3 पटक जान्थेँ। उसैले नै मेरो हाजिर गरिदिन्थ्यो। हामी दुवै आफ्ना सपनाहरू सुनाउँथ्यौँ। धनवीर दाई अलिक गम्भीर, सहयोगी र मायालु पनि थिए, तर घमण्डी थिएनन्। विदेश जाने धन कमाउने उनको सपना थियो। वाङ्दी सोल्टी रमाइला खालका थिए। मलाई हिन्दी गीत आउँथ्यो। उनी मलाई हिन्दी गीतमा नाच्न लगाउँथे। रमाइलो गर्न म नाच्थेँ पनि। नयाँ फिल्म चल्दा टिकट काटिदिने शर्तमा म नाच्ने गर्थेँ। सुरुमा 15 टिकटमा नाच्थेँ। पछि मेरो पनि माग बढ्दै गयो। 25 रुपियाँको स्पेसल टिकट किनिदिने भए मात्रै नाच्छु। म पनि शर्त बलियो लगाउँथ्यौँ। हामीले 15-15 दिनमा सिनेमा हेर्न जान्थ्यौँ गलैँचा बुन्दा। पछि नयाँ दिदीहरू पनि थपिए। वरिपरि गलैँचा कारखाना नै कारखाना थिए। ससाना टिनका र इँटाका ढलान गरिएका टहरा हुन्थ्यो। ती टहराभित्र ठाक ठाक ठुक ठुक क्यासेट घन्केको आइमाई केटाकेटी यताउता गइरहेको देखिन्थ्यो। यो तिब्बतीयनको गलैँचा हो भन्थे। हाम्रो चाहिँ अग्लो घरमा कारखाना थियो। वरिपरि टहरा छाप्ना र लामा लामा टिनका घरहरू थिए। ती सबैमा गलैँचा बुन्ने तानहरू झुन्डेका हुन्थे। गलैँचा कारखानामा अनौठो माहौल, दुःखका अनेक कथा र हर्पल भरिएको लाग्थ्यो कारखानाको वातावरण। कारखानामा कल गाडिएका हुन्थे, पम्प लगाएर पानी तानिन्थ्यो। त्यो पानी पहेँलो हुन्थ्यो। गलैँचा बुन्नेहरूका हात पहेँला पानी चलाउँदा नङजम्बै पहेँलपुर भएका हुन्थे। त्यहाँका कामदार धेरैजसो महिला हुन्थे। अनेक कथा व्यथासँग ती गलैँचा बुनिरहेका हुन्थे। धेरै महिलाले 4-5 सन्तान आफूसँगै ल्याएका हुन्थे। कति श्रीमानले छोडेर आएका हुन्थे, कति घरबाट लखेटिएका, कति आफन्तले व्यवस्था गरेर काम खोज्दै आएका, कति चाहिँ आफ्ना सपना बोकेर पनि आएका हुन्थे। धेरैले काठमाडौँ आएपछि गर्ने पहिलो काम नै गलैँचा बुन्नु हुँदो रहेछ। सबैको दुःख बराबर देखिन्थ्यो। गलैँचा कारखानामा काम गर्नेको लगभग एउटै खाना हुन्थ्यो, रातो दाल, मस्यौरा र भात। धेरै राम्रो मिठो खाँदा पैसा बच्दैनथ्यो। पैसा बचाउन पनि थोरै र सामान्य खान्थे सबै। हाम्रो खाना चाहिँ राम्रो हुन्थ्यो। महिनावारी खान्थ्यौँ हामी। म, वाङ्दी, जितेकी आमा, साइली दिदीकोमा खाने गर्थ्यौँ। अनि महिनाको अन्तिममा तान झरेपछि पैसा तिर्ने गर्थ्यौँ। मासु भात, सागपात, अन्डा पनि खाइन्थ्यो। तोप्लेमा खाँदा सस्तो पर्थ्यो। एक्लै बस्दा भने यसरी तोप्लेमा खाँदा काम पनि धेरै गर्न पाइन्थ्यो र पैसा पनि बस्थ्यो। गलैँचामा काम गर्ने 90% महिलाहरू हुन्थे। केटीहरूलाई झुटो मायाजालमा पारेर बिचल्ली पारेका कुरा पनि सुनिन्थ्यो। कति अवैध गर्भधारण गरेर बसेका देखिन्थे। कतिले गर्भ तुहाएका पनि सुनिन्थ्यो। कतिले अवैध सन्तान पाएको चर्चा पनि कारखानातिर सुन्ने गर्दथे। बिचरा ती सोझा दिदीबहिनीहरू सहरिया दाजुभाइले देखाएका सपनामा नपरून् पनि कसरी। वरपरका कारखानाबाट आइमाईहरूले यस्ता कुरा गरेको निकै हुने गर्थे। म सानै थिएँ, राम्रो कुरा बुझ्दिनथे। बुढा मरेका, बुढाले छोडेका, कामै कतै नपाएर जागिर खोज्दै आएकाहरू गलैँचा कारखानामा पुग्थे। खाना गतिलो नभएर दुब्ला र पातला शरीरका केटा र केटीहरूको ताँती हुन्थ्यो। कारखानामा सामान्य चामल मस्यौरा आलु चानालाई मासुको स्वादमा रमाउनेहरू धेरै हुन्थे। मामालाई भेटेर तातोपानीबाट फर्केको एक महिनापछि एउटा डरलाग्दो हल्ला फैलियो। संसार पल्टिन्छ भन्ने हल्ला रात दिन फैलिएर सबैको सातो गयो। गलैचा कारखानाभित्रको हल्लामा पनि यही विषयले बढी ठाउँ पाउन थाल्यो। नेपाल पल्टिने कुराले सबै डराउन थाले। खास गरी घर छोडेर आएकाहरू चिन्तित थिए। पल्टिने दिन बिहानै घाम लाग्छ, त्यसपछि बादल मडारिएर आउँछ, सूर्यलाई स्वाट्टै छोप्छ अनि सबैतिर अँध्यारो छाउँछ। बिहानको 11:40 बजेदेखि 12:00 बिचमा सारा संसार ध्वस्त हुन्छ भन्ने हल्ला चल्यो। यो हल्लाले मलाई पनि साह्रै ठुलो पिर पर्यो। खास गरी भाइ बहिनीको याद धेरै आउन थाल्यो। भाइ बहिनी सम्झेर छटपटिन थाले। कारखानामा काम गर्ने सबैले मरिन्छ भनेर धमाधम खर्च गर्न थाले। ऋणपन गरेर पनि मोज मजा गर्न थालियो। जोगाएको पैसाले मिठो मिठो खाँदै उडाउन थाले। कतिले ऋणको फिर्ता पनि चाँडै चाँडै गरिहाले। मर्ने भएपछि मान्छेले स्वर्गमा ठाउँ पाइन्न भनेर ऋण तिरेको भन्थे। संसार पर्लक्कै पल्टिन्छ भनेर म पनि खुब डराएँ। मनभरि अनेक खुल्दुली भयो। म साह्रै छटपटिन्थे हल्ला सुनेर। त्यो बेला चाउचाउ खान पाउनु पनि महँगो मानिन्थ्यो। मैले पनि अब मरिने भइयो भनेर वाइवाई चाउचाउ खुब किनेर खाएँ। पसलमा गएर चिया पनि निकै पटक खान थालेँ। तोप्लेमा चिया धेरै खान पाइन्थ्यो, त्यही भएर चिया खान पसलमा गइरहन्थे। बिस्तारै संसार ध्वस्त हुने दिन नजिकियो। प्रलय भइहाल्छ, काम किन गर्नु। सबैले तान बुन्न छोडेर खाली खाने पिउनमा मस्त रहन थाले। संसार ध्वस्त हुने बिहानै म अत्यन्तै सतर्क रहेँ। त्यो दिन बिहानै घाम लाग्यो। बिस्तारै बादल लागेर घाम पनि छोप्यो। मान्छेहरू रुख छत छानामा गएर बस्न थाले, पर्लक्क पल्टेको संसारबाट बस्नको लागि। कति रुन थाले, कोही कोही आकाश र भुइँतिर ढोग्न थाले। रेडियो एफएमले भनेर अज्ञानीहरू भ्रममा थिए। जितिए धनवीर र मैले एकै ठाउँमा मर्ने योजना बनायौँ। हाम्रा छेउमा केही केटीहरू पनि आए। म चाहिँ कौसीतिर गएँ। अँध्यारो हुँदा घोप्टेर कौसीको डन्डी समात्न थालेँ। कैँची परेर म पल्टिँदा पल्टेको घरमा फेरि जस्ताको तस्तै हुन्छ भन्ने मेरो विश्वास थियो। त्यही भएर कौसीमा कैँची परेर पल्टेँ अनि मन बलियो पारेर पल्टेको थिएँ। डन्डी अठ्याएर बसेँ। बाँच्नका लागि मैले आँखा चिम्म गरेर कैँची पारेर पल्टेको थिएँ। बेला बेला चिहाएर मात्रै आँखा खोल्दै आकाशतिर हेर्थेँ। कारखानाका आइमीहरू रुँदै कराउँदै भगवान् जप्दै बच्चा च्याप्दै रुख सडकतिर गएका देखिन्थे। मैले चौरमा भेला भएका कति मान्छे देखेँ। बिस्तारै प्रलय हुने समय कट्यो। दिनको 1 बजे काम लाग्यो अनि फेरि जताततै हल्ला भयो। बाँच्यो रे पृथ्वी, बाँच्यो रे संसार, ध्वस्त भएन रे। रेडियोले टिभीले भनेको भनेर फेरि हल्ला भयो। बाँच्यो बाँच्यो अर्को हल्लाले वरपर चौर कारखाना बाटोभरि मान्छेहरू कराउन थाले। मान्छेहरू हाँस्न थाले। मान्छेको बोली जताततै सुन्न थालियो। होइन भने जस्तै भयो त, घाम छोपियो, कालो बादल जस्तै देखा परेको थियो त, अर्कोले तर्क गर्थ्यो। भीमसेन बुद्ध शिवजीले पो बचाएको संसार, नत्र पल्टिसक्थ्यो। म यस्ता तर्क पनि सुन्थेँ। छक्क परिपरि सुन्नुबाहेक अरू उपाय थिएन। बेलुकी हुँदै गएपछि मनभरि पिर पर्यो। सबै पैसा खर्च भइसकेको छ, जम्मै पैसा उडाइसकियो, अब कसरी कमाउनु, के गरी खानु। पैसा उडेकोमा साह्रै पिर पर्यो। अरूको भन्दा मेरो पैसा धेरै खर्च भएको थियो। मैले काम गरेर कमाएको पैसा थियो, धेरै कटिङ गरेर बचत गरेको थिएँ। म डबल काम गर्थेँ। वाङ्देले पनि बुट्टा पातलो भएको मलाई नै कटिङ गर्न दिन्थे। म हमेसा काममा जोडिन्थेँ। कटिङ र तान दुवै काम गर्थेँ। तन्वीर र मेरो एउटै तान हुन्थ्यो। मेरो खानपान बसाइ निकै स्ट्यान्डर्ड थियो। म लुगा फेरि फेरि फिल्म हेर्न गइरहन्थेँ। मेरो कमाइ राम्रो थियो। गलैँचा बुन्ने र कटिङ पनि गर्ने भएकाले अरूभन्दा बढी म कमाउँथेँ। अरूहरू कि त तान बुन्थे कि कटिङ गर्थे। म दुवैतिर काम गर्ने हुनाले मेरो आमदानी दोहोरो भएको थियो, त्यसैले खर्च पनि दोहोरो नै हुन पुग्यो। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन गम्बु शेर्पाको आत्मकथा फर्किएका पाइलाको वाचन हो। यसको बाँकी अंश लिएर केही बेरमा फेरि आउँछु। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरिका विभिन्न एफएम स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेक अहिले उज्यालो online.com संसारभरि प्रत्यक्ष प्रसारण भइरहेको छ। यसलाई तपाईँले फुर्सदका बेला उज्यालो online.com डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। श्रुति सम्वेकमा आज गम्बु शेर्पाको आत्मकथा फर्किएका पाइलाको वाचन हामी सुनाइरहेका छौं। यसको बाँकी अंश वाचन अब सुनौ। एक दिन म गलैँचा बुनिरहेको थिएँ, त्यही बेला ड्राइभर मामा आए। ओ भान्जा, मलाई 81 तर्स आए। 5 प्याकेट घामफुलको बिहा कोसेली पनि दिए। मैले 1 प्याकेट धनवीरलाई, त्यसपछि अर्को प्याकेट दिदीहरूलाई दिएँ। कोसेली पाएर सबैजना दङ्ग परे। सोल्टीज्यूले कोसेली ल्याउनु भएछ भनेर हाँसु ठट्टा गर्दै सोल्टिनीहरू पनि रमाए। कालो ज्याकेट लगाएर आएका छिरिङ मामा कन्सिरी मिलाइरहन्थे। निधारमा आएको कपालको गुजुल्टो मास्तिर लगेर थपथप पारी निकै हिरो जस्तो थिए। उनको बोली हिँडाई लवाई खुवाई पनि स्टाइलिस थियो। अत्यन्तै रमाइलो गर्ने ड्राइभर मामा 34-35 वर्ष उमेरका थिए होलान्। चिया खाउँ है, साइली दिदीले सोध्नुभयो। दाई खोइ त, ड्राइभर छिरिङ मामाले गेम्जो भिनाजुबारे सोधे। भिनाजु पोट खेल्नुहुन्थ्यो प्राय जोरपाटीतिरै। दिदीले चाउचाउ खाजेर चिया खुवाउनुभयो। मामा यस्तै 1 घन्टा जति बसे। भान्जा तिमी ड्राइभर नबन्ने? ड्राइभर मामाले मलाई सोधे। वास्तवमा लिपिङ तातोपानीको बाटो देखेर म डराएको थिएँ। खलासी बस्दा जम्मा 500 कमाइ हुन्थ्यो, म यता हरेक महिना 2500 जस्तो कमाउँथेँ। यी कारणले गर्दा मैले त्यता जान मन गरेको थिएन। म नजाने सानो पनि छु, मैले भने। के को सानो, तिमी जस्ताले त बस ट्रक चलाउँछन्, के कुरा गरेको? मामाले फकाए। मैले नागरिकता बनाएको थिइनँ। 18 वर्ष नभए नागरिकता पाइँदैन थियो, त्यतिखेर बल्ल 15 वर्ष भएको थिएँ। नागरिकता नभए लाइसेन्स बन्दैन थियो, लाइसेन्स बिना ड्राइभर बन्ने कुरा पनि थिएन। त्यो बेला माइली दिदीले भन्नुभयो, हो नि तिम्रो उमेरकाल त टेम्पो त कुदाउँछन्। मामाले जाउँ भने जस्तो गरेर कुरा सुनाइरहेका छन्, गएदेखि काम पाइन्छ जस्तो कुरा पनि सुनाइरहेका छन्। जाने भए हिँड, मामाले जोसाइरहेका छन्। मामा यता आएको खबर लिपिङ 12 बजीतिर पनि पुगिहाल्थ्यो। आखिर माइला मामाले पनि मलाई ड्राइभर सिक भनिरहनु भएको थियो। म अल्मलिएर हाँसेँ जस्तो गरेँ। आखिरमा मेरो हाँस्ने उमेर थिएन, म त पिरै पिरले झन् सानो भएको थिएँ। मेरो मन घरिघरि लिपिङतिर पुग्थ्यो। बहिनी सम्झेर मन आकुल पनि हुन्थ्यो। मैले हिँड्ने बेलामा बहिनीलाई 200-300 रुपियाँ खर्च दिएको थिएँ। ड्राइभर मामाले दबाब दिएपछि लाग्यो जाउँ क्यारे। मामा पनि त कोसेली लिएर भेट्न आएका छन्, आखिर म जाँदा राम्रो नै हुन्छ। जाउँ जाउँ भयो मेरो मन, यो गलैँचा बुनेर कमाउने पो कसरी? अर्को मनले उतै जा जा भन्यो। फेरि 2-3 वर्ष नजाउँ जस्तो पनि भयो। मेरो गाडी चलाउने उमेर पुगेको छैन, नागरिकता पनि छैन। मनमा कुरा खेल्दै थिएँ, मैले मामालाई सोधेँ, गाडी सिक्न कति समय लाग्छ? भान्जालाई 1 महिना। मामाको उत्तर आयो, काम पाइन्छ त? मैले हतारिएर सोधेँ। पाइन्छ पाइन्छ, जति नै पाइन्छ, त्यो कुनामा कामको के दुःख? मामाले पनि फर्र भने। मामाको कुराले म खुसी भएँ। केही समयपछि मामा फर्किए। मामाले हामीलाई भेटेर तातोपानी फर्किएका दिन शुक्रबार थियो। अर्को दिन शनिबार हामी सिनेमा हेर्न गयौँ। शिवश्रेष्ठको सिनेमा थियो, बाहुनधाराको आराधना हलमा। सिनेमाको नाम थियो ट्रक ड्राइभर। हामी 10-12 जना भएर सिनेमा हेर्न गयौँ। यो सिनेमाको टिकट मलाई सोनाम सोल्टिनीले किनिदिएकी थिइन्। उनको अनुरोधका लागि मैले नाचेको थिएँ, त्यसै बापत उनले मेरो टिकट किनेकी थिइन्। कोक र चाउचाउ खाँदै सिनेमा हेर्दा निकै रमाइलो भयो। गुरुजी ब्रेक फेल भन्ने गीत गाउँदै नाचेका राजाराम पौडेलको अभिनय निकै दामी लाग्यो ट्रक ड्राइभरमा। यो फिल्म सबैले मन पराए। अजय देवगणको जस्तै मेरो कपाल थियो, लामो निधार, कान छोप्ने। उनकै स्टाइलमा मैले कपाल पालेको थिएँ। घाँटीमा रुमाल बाँध्थेँ। म गाउँबाट आएपछि मेरो जीवनशैली निकै फेरिएको थियो। म सरसफाई गर्थेँ। हिरो भएर निकै नक्कल झक्कल पारेर हिँड्ने तन्नेरी भइसकेको थिएँ। सिनेमा हेर्न जाँदा पनि झनै स्टाइल भएर गइन्थ्यो। लामो रुमाल टक्क बाँधेर मास्तिर फर्काउँथेँ। बटारिएको रुमाल डिजाइन पारेर घाँटीमा बाँध्दा आफूलाई अलिक विशेष भयो जस्तो लाग्थ्यो। यो 1.5 वर्षको बीचमा ममा पनि निकै परिवर्तन आएको थियो। म कैची चलाएर साइकलमा सिनेमा हल पुग्थेँ। हलमा चेनले साइकल बाँध्थेँ हराउला भनेर, अनि स्पेसल सिटमा अरूले खाँदै गएको चाउचाउमा हात पुर्याउँथेँ। पैसा बचत गर्न खोज्थेँ। तँ त राम्रै कमाउँछस्, किनेर खान, त्यहाँले दिदी यसै भन्नुहुन्थ्यो। ट्रक ड्राइभर सिनेमा हेरेपछि ड्राइभर बन्नुपर्ने रहेछ भन्ने मेरो मन हुँदै गयो। ट्रक ड्राइभर बन्दा धेरै कमाउने देखेँ मैले, पैसा इज्जत र ठाँटबाट राम्रै हुने देखेँ। माइली दिदीले पनि मलाई ट्रक ड्राइभर बन्छु भन्दा साह्रै सघाउनु भयो। मलाई यतातिर लाग भन्ने खालको कुरा दिदीले गरिरहनुहुन्थ्यो। तनवीरले चाहिँ बेग्लै सल्लाह दिन्थे, पढ पढ, उनी मलाई स्कुल जान उत्प्रेरित गर्थे। खलासीको के कमाइ हुन्छ र, तनवीर भन्थे। तर म भन्थे म त ट्रक चलाउँछु, पछि चलाउन जान्ने भएपछि काठमाडौँकै गाडीहरू कुदाउँछु। सिनेमा हेर्न जाँदा टेम्पोको बक्सामा धेरै पैसा देखेको हुन्थे, त्यो पैसाले पनि एउटा छुट्टै आकर्षण दिन्थ्यो ड्राइभर हुन मलाई। यसरी माइली दिदी सोनामले उत्प्रेरणा दिएपछि म ड्राइभर हुन मानसिक रूपमा तयार भएँ। अब पक्का पक्की भएँ। म छिरिङ मामाको पर्खाइमा बसेँ। ड्राइभर मामा आउने बित्तिकै मामासँग तातो पानी जाने पुरै योजना बनाएँ। साइली दिदी र बिनाजु चाहिँ म नजाओस् जस्तै गर्थे। साइली दिदी र बिनाजुले भन्नुभएको थियो, कटिङ गर्ने बुन्ने गर्नु नि, नजाऊ यताउता। दिदी बिनाजुले मलाई अति माया गर्नुहुन्थ्यो। म गएँ भने धेरै सम्झना आउँछ भने जस्तो कुरा गर्नुहुन्थ्यो। तर मेरो पुरै ध्यान ड्राइभरतिरै थियो। नयाँ तान झुन्डिए पनि म अलिक अल्छी हुँदै गलैँचा बुन्थेँ। म मामा कहिले आउलान् र ड्राइभर बन्न कुदुला भन्ने सोचमा डुबेको थिएँ। वाङदीले जिस्काएर ड्राइभर साहब भन्न थाले। हरेक दिन उनी भन्थे, मामा आउनु भएन त। उनी मलाई जिस्काएर भनिरहन्थे, ओ ड्राइभर साहब यो गर, ड्राइभर साहब त्यो गर, ड्राइभर साहब कटिङ अलि मिलेन है, अलिक ख्याल गर्नु पऱ्यो ड्राइभर साहब। वाङदीले जिस्काउन छोडेनन्। बिस्तारै बिस्तारै अरूले पनि ड्राइभर साहब भनेर जिस्काउन थाले। वाङदी सोल्टिक अलिक निकै जिस्किन्थे। उनी ठूलो आवाज निकालेर पेटको वायु निकाल्थे अनि मलाई दोष दिँदै भन्छे, मान्छे सानो तर खतरा छोड्यो है। उनी निकै जिस्कन्थे मसँग, मलाई जिस्काएको जिस्काएकै गर्थे। जोक सुनाउन हँसाउन उनलाई कसैले भेट्दैन। चार पाँचजना त गर्लफ्रेन्ड छन् नि मेरा, उनी भन्थे। उनको कुराले हामीलाई रमाइलो लाग्थ्यो। निकैसम्म मैले बाटो हेरेँ, मामा आएनन्। अनि मामा आउँदैनन् भन्ने म ढुक्क भएँ। मैले त माया मारेको थिएँ मामा अब नआउने भए भनेर। ड्राइभरको भूतबाट आफूलाई निकालिसकेको थिएँ। मनमा कुरा खेलाउँदै तानमा औँला चलाइरहेको हुन्थे। कैँचीले बुट्टा काट्दा पनि यस्तै कुरा खेल्थे। अस्ति आएर जाँदा मामाले भनेथे, सोच्नु, त्यति भनेर गएका मान्छेले त बिर्सन नहुनु। म अनेक तर्क वितर्क गर्थेँ। राति ओछ्यानमा ढल्किँदा ड्राइभरको कुराले निकै छटपटी पार्थ्यो। यति बेला मैले कक्षा 7 पास गरी 8 पुगेँ। यतिखेर मेरो रोल नम्बर थियो 4949। करिब 1.5 महिनापछि 81 मामा आए। उनी आएपछि म पूर्ण रूपमा तयार भएँ। मामा आउँदा म निकै खुसी भएको थिएँ। ड्राइभर बन्ने होइन त, मामाले आउने बित्तिकै भनिहाले। उनले यो पटक पनि चिनिया चाउचाउ, टाइगर रक्सी, घामफुलको बिहा कोसेली ल्याएका रहेछन्। कोसेली पाएर हामी सबै खुसी भयौँ। मामा आएको केही पछि बिनाजु आइपुग्नु भयो। बिनाजुले रक्सी खाएको मैले कहिले देखेको थिएन। बिनाजु र मामाले कुरा गर्दै खाजा खानुभयो अनि म तातो पानी जाने भएँ। मेरो ब्ल्याङ्केट धनवीरले किन्ने भए, 300-400 मैले पाउने भएँ। मेरो पैसा राख्ने बैङ्क हुनुहुन्थ्यो माइली दिदी, 4700 रुपियाँ मैले दिदीबाट पाउने भएँ। खाएको बसेको सबै तिरो तारो गरेर मैले यति पैसा हात पारेँ। अरू पनि मसँग पैसा थियो। अब मसँग 10,000 रुपियाँ जति भयो। दिदीहरूसँग छुट्टिनुपर्ने भयो। अत्यन्तै नरमाइलो लाग्यो। जितेसँग बिदा हुने बेला पनि पेट भएन, मन साह्रै खिन्न भएर आयो। बिहानको 11-12 बजीतिर म सबैसँग बिदा मागेर गएँ। मैले दिदीले धेरै कुरा सम्झाएँ। दिदीले खाने बस्ने र श्रम गर्ने तरिकाबारे सधैँ सचेत रहनु भन्ने आशीर्वाद दिनुभयो। दिदीको आशीर्वचन लिएर म लागेँ ड्राइभर बन्न। गम्बु शेर्पाको आत्मकथा फर्किएका पाइलाको 6 श्रृङ्खला आज मैले यो पुस्तकको 212 पृष्ठमा ल्याएर रोकेको छु। अर्को साता यसको 7 श्रृङ्खला लिएर आउनेछु। तबसम्मका लागि प्राविधिक साथी संघर्ष विष्ट र म प्रस्तोता अच्युत घिमिरे कार्यक्रम श्रुति सम्वेकबाट विदा माग्छौ। नमस्कार, शुभरात्रि।